नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब दुई दिनमा कि
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
मौन अवधिको उल्लंघन गर्दै उम्मेद्वारहरू आज पनि भोट माग्न व्यस्त। आचार संहिता पालना नगरी कडा कार्यवाही गर्ने निर्वाचन आयोगको चेतावनी।
मतदानका लागि मतदाताहरू गाउँ फर्कने क्रम बढ्दो, गाउँ जानेलाई गाडीकै समस्या।
गाडी पास छैन, पाएको गाडी पनि एकदम महँगो भन्दा चुनाव धेरै वर्षपछि चुनाव आएको तर गाडी नपाएर दुःख लाग्छ।
वन बेल्ट वन रोडको समझदारी पत्रमा नेपालद्वारा हस्ताक्षर, चीनसँग आर्थिक साझेदारीको बाटो खुल्ने अपेक्षा।
चीनमा निर्यात गर्न सकौँला, राम्रो चाहिँ व्यापार घाटा पनि कम होला।
अमेरिका र चीन बीच व्यापार सम्झौता, चीनका बैंकले अमेरिकी बजारमा प्रवेश पाउने।
र इंग्लिस प्रिमियर लीगमा आज राति चेल्सीले वेस्ट ब्रोमसँग खेल्ने, रातिको खेल जिते चेल्सीको उपाधि पक्का।
यसपालिको स्थानीय तहको चुनावमा 7 ठाडो लाइन रहेको मतपत्र हुन्छ भनेको सुने, होइन कुरो चाहिँ के रहेछ ए नानी?
ए हो त नि आमा, अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उप प्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य 2 सदस्यका लागि मतपत्रमा 7 ठाडो लाइनमा उम्मेद्वारको चुनाव चिन्ह रहेको हुन्छ।
कसका लागि कुन लाइनमा भोट दिने त?
पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ ठाडो लाइनमा रहेका निर्वाचन चिन्हहरू मध्ये आफूलाई मन परेको उम्मेद्वारको एक निर्वाचन चिन्हमा मतदान गरेर क्रमशः प्रमुख, उप प्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्यलाई मतदान गर्न सकिन्छ, बुझ्नुभयो नि? अनि बाँकी 6 र 7 ठाडो लाइनहरू मध्ये कुनै 2 चिन्हमा छुट्टा छुट्टै स्वस्तिक छाप लगाउनु पर्छ भनेको क्या आमा? अब त बुझ्नुभयो नि?
बल्ल बुझे।
चुनाव चिन्हमा सही तरिकाले छाप लगाऊ र आफ्नो मत बदर हुनबाट जोगाऊ। निर्वाचन आयोग।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले मौन अवधिको पालना गर्न आग्रह गरेको छ। पर्सि हुने पहिलो चरणको स्थानीय चुनावका लागि गए रातिदेखि नै मौन अवधि शुरू भए पनि आयोगले कडाईका साथ त्यसलाई पालना गर्न आग्रह गरेको हो। आयोगले विज्ञप्ति मार्फत केही राजनीतिक दल, संस्था, उम्मेद्वार र व्यक्तिहरूले मौन अवधिमा पनि आफ्ना वेबसाइट लगायत फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार गरेको भन्दै त्यस्ता गतिविधि रोक्न निर्देशन दिएको छ। गए रातिदेखि मौन अवधि शुरू भए पनि यसको उल्लंघन गर्दै कतिपय उम्मेद्वारले त मत माग्दै मतदातालाई आज एसएमएस समेत गरेको पाइएको छ। मौन अवधिमा कुनै पनि माध्यमबाट उम्मेद्वारको पक्ष या विपक्षमा प्रचार प्रसार गर्न पाइँदैन छैन, तर उम्मेद्वार दलका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा आचार संहिता विपरीतका गतिविधि गरेको पाइएपछि आयोगले आज सबैलाई सचेत गराएको छ। निर्देशन विपरीत मौन अवधिको उल्लंघन गरेमा कानून अनुसार हदैसम्मको कार्यवाही गर्ने चेतावनी पनि निर्वाचन आयोगले दिएको छ।
राष्ट्रिय मानवाधिकार आयोगले चुनावका लागि उच्च स्तरीय अनुगमन टोली गठन गरेको छ। चुनाव अनुगमनलाई प्रभावकारी र विश्वसनीय बनाउन आयोगका पूर्वाध्यक्ष केदारनाथ उपाध्याय, पूर्व सभामुख तमननाथ ढुंगाना, पूर्व निर्वाचन आयुक्त वीरेन्द्र मिश्र, सूर्य ढुंगेल तथा अधिवक्ता मीरा ढुंगाना रहेको उच्च स्तरीय अनुगमन टोली गठन गरिएको हो। यसैबीच आयोगले गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरूसँग चुनावको सुरक्षाको व्यवस्थाको तयारीबारे पनि छलफल गरेको छ। छलफलमा आयोगका अध्यक्ष अनुप्रास शर्माले चुनाव शान्तिपूर्ण तथा मानव अधिकार मैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भन्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्नुभएको थियो। उहाँले मतदाताहरू सुरक्षा व्यवस्था प्रति आश्वस्त हुन सके मात्र मतदान प्रक्रिया विश्वसनीय र सफल हुने बताउनुभयो। छलफलका क्रममा गृह सचिव लोकदर्शन रेग्मीले चुनावको सुरक्षा व्यवस्था मानवाधिकारको प्रत्याभूति हुने ढंगबाट गरिएको बताउनुभयो।
यस्तै राष्ट्रिय जनता पार्टी नेपालले चुनाव प्रयोजनका लागि आउँदो जेठको पहिलो हप्ताभित्रै निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ। निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलपछि राष्ट्रिय जनता पार्टीका नेता मनिष कुमार सुमनले स्थानीय तह चुनावमा एकीकृत दलका रूपमा सहभागी हुन सम्भव नभए पनि यसपछिका चुनावमा एकीकृत दलका तर्फबाट सहभागिताका लागि दल दर्ता गर्न लागि जानकारी दिनुभएको छ। आयोगसँग एकीकृत दलको नाम, निर्वाचन चिन्ह र दल दर्ताको प्रक्रिया लगायतका विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो। तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी बीच एकता भएर केही दिन अघि मात्रै राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको थियो। छलफलमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले दल एकीकृत भएकोमा बधाई दिँदै स्थानीय तह चुनावको लागि मतपत्र छपाई सकिएकाले एकीकृत दललाई नयाँ चुनाव चिन्ह दिन नसकिने हुँदा पुरानै कुनै एक चिन्ह लिएर चुनावमा सहभागी हुन आग्रह गर्नुभयो। तराई मधेसका जिल्लामा प्रभाव रहेको राष्ट्रिय जनता पार्टीले पर्सि हुने पहिलो चरणको चुनावमा भने भाग लिएको छैन।
रामेछापमा 13 गुण्डा नाइकेमाथि सार्वजनिक मुद्दा दायर गरी 10 लागि म्याद थप गरिएको छ। स्थानीय तह चुनावलाई प्रभावित गर्ने उद्देश्यले रामेछाप पुगेका उनीहरूमाथि सार्वजनिक मुद्दा दायर गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उनीहरूलाई हिजो लिखु गाउँपालिकाको खिम्ती बजारबाट पक्राउ गरिएको थियो। चुनावमा हुन सक्ने खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जिल्लामा अपरिचित व्यक्तिमाथि निगरानी बढ़ाएको छ।
यस्तै रसुवामा भूकम्पका कारण गाउँबाट विस्थापित भएका भूकम्प प्रभावित भोट हाल्न गाउँ फर्किएका छन्। पर्सि हुने स्थानीय चुनावमा भोट हाल्न विस्थापित भएकाहरू गाउँ फर्किएका हुन्। रसुवाको हाकु, डाँडा गाउँ र ठूलो गाउँबाट विस्थापित भएकाहरू लहरे पौवा, धुन्चे, दैबुङ लगायतका क्षेत्रमा बसिरहेका थिए।
काभ्रे पलाञ्चोकको धुलीखेल नगरपालिका वडा नम्बर 12 चुनाव आगामी जेठ 3 गते हुने भएको छ। वडा सदस्यका उम्मेद्वार सुकलाल तामाङको निधन भएपछि निर्वाचन आयोगको निर्देशन अनुसार नयाँ मिति तोकिएको हो।
प्रदेश नम्बर 3, 4 र 6 हुने पहिलो चरणको चुनावको मतदान गर्न अब 2 मात्रै बाँकी हुँदा धेरैजना आफ्नो गाउँठाउँ फर्किन थालेका छन्। काठमाडौँबाट बाहिरिने गाडीमा यात्रुको घुइँचो बढ़ेको छ, तर भनेको बेला गाड़ी नपाउँदा यात्रुले शास्ति खेप्नु परेको छ। विष्णु विश्वकर्माको रिपोर्ट।
बढाल्नु त जानुपर्छ भनेर घर जानु खोज्यो, जानु पर्ने यता दलतिर गाडी खोइ आउँदैन, तर आजै जाने भने खोइ गाडी, बेलुकासम्ममा गाडी पाए त पुग्छ।
चुनावमा भोट दिनका लागि घर जान हिँडेकी धादिङकी आन्तरी तामाङ घण्टौं कुरै पनि गाडी नपाएको गुनासो गर्दै पर्सि आइतबार हुने चुनावमा भोट दिन अरू धेरैजना यसै गरी घर गाउँ पुग्दैछन्। काठमाडौँको नयाँ बस पार्क र कलंकीमा घुइँसो बढ्न थालेको छ, तर गाड़ी नपाउने समस्या मात्रै होइन, गाड़ी सञ्चालकले पहिलेको भन्दा दोब्बर भाडा लिने गरेको गोर्खाका चन्द्रप्रसाद पन्तको गुनासो छ।
गाडी पा छैन, पाएको गाडी पनि एकदम महँगो भन्दा छ, यहाँभन्दा पहिला 250 तिर्ने, अहिले 500-600 रुपियाँ भन्दा छ। मान्छे धेरै अब गाडी थोरै भएर होला सायद, खै चुनाव त धेरै वर्षपछि चुनाव आएको, जान मन लागेर आएको, तर गाडी नपाएर दुःख लाग्छ। आज सम्भावना पुग्छु नभए भोलि पनि जान्छु गाडी पाएन भने।
वर्षौंपछि हुन लागेको स्थानीय तहको चुनावमा कस्तो उम्मेद्वारलाई भोट हाल्ने भन्ने बारेमा सोच विचार गरेर घर पुग्ने तयारीमा धेरै मतदाता छन्। दलका नेता र पुरानै एजेण्डा भन्दा पनि स्थानीय स्तरका उम्मेद्वारको क्षमता योजना हेरेर भोट दिने पन्तको भनाइ छ।
भोट त अब लोकल चुनाव हो, म पार्टी हेर्दिनँ, मलाई मन परेको अथवा समाजसेवी मान्छेलाई म भोट दिने विचार गरेर जान लागेको।
लामो समयपछि हुन लागेको स्थानीय तहको चुनावमा आफ्नो मताधिकार सुरक्षित गर्न पनि भोट दिनै पर्ने धादिङकी धनमाया घले बताउनुहुन्छ। भोट दिएपछि मात्रै गाउँटोलको विकास भए नभएको बारे उम्मेद्वारलाई प्रश्न गर्न सकिने उहाँको भनाइ छ। विगतमा आफूले भोट दिएर जिताएका नेताले विकास नगरे पनि यसपटक स्थानीय तहको चुनाव भएकाले मतदान गर्नुपर्ने उहाँको जोड छ।
दिनु परेन, पहिले सुरुदेखि गरे नदिनु त एउटा भोट त दिनै पर्यो होइन, भोलि गएर भन्न पाउँछ नि नगरेको, गर्ने त केही पनि होइन होइन, तर एउटा दिनु पर्ने आफ्नो कर्तव्य पुजारेर गर्नै पर्यो होइन, गर्ने त सबै तिनचोटि भोट दियो, तिनटै नेताले जितिरहेको थियो, गरेको केही होइन, अब फेरि एक चान्स हेरौँ।
तर सुर्खेतका बलराम बानिया संविधान अनुसार स्थानीय तहमा छुट्याइने 60% बजेटलाई सही ठाउँमा सदुपयोग गर्न पनि चुनावमा भोट दिनुपर्ने बताउनुहुन्छ। चुनावपछि विकासको मूल फुट्ने तर यसका लागि 60 वर्षभन्दा मुनिका युवा उम्मेद्वारलाई भोट दिन आफू घर जान लागेको उहाँको भनाइ छ।
60 वर्ष क्रस उम्मेद्वार छ भने म भोट हाल्दैन, 60 वर्षभन्दा अगाडिको उम्मेद्वारलाई मैले भोट हाल्ने, युवालाई नै भोट हाल्ने। यो अहिले संविधानमा पनि डाइरेक्ट 60% बजेट स्थानीय तहमा जाने भनेर संविधानमा जुन व्यवस्था गरिएको छ, त्यो 60% बजेट स्थानीय तहमा डाइरेक्ट गएपछि त्यसको विनियोजन पनि स्थानीय क्षेत्रमा जहाँ विकास छैन त्यहाँ जान्छ र त्यसको सही सदुपयोग हुन्छ भन्ने मलाई लाग्छ। त्यसैले पहिला भन्दा विकासको रफ्तार चाहिँ छिटो हुन्छ।
ट्राफिक प्रहरीका अनुसार शास्ति झेलेरै भए पनि दैनिक 1 लाखका दरले झण्डै 10 लाखभन्दा बढी नागरिक चुनावका लागि काठमाडौँबाट बाहिरिसकेका छन्। सरकारले चुनावको दिन आइतबार बिदा समेत दिएको छ, तर त्यो दिन गाडी नचल्ने भएपछि भोलिपल्ट फर्किँदा पनि नागरिकले यस्तै शास्ति झेल्नुपर्ने निश्चित छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। वान बेल्ट वान रोडको सदस्य बनेपछि नेपाललाई हुने फाइदाका बारेमा परराष्ट्र मन्त्री प्रकाश शरण महतसँग गरिएको कुराकानीसँगै नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचनकै कुरा सुन्छु अचेल घर घरमा, दलित महिला अल्पसंख्यक सबलाई सुन्छौ भन्छन्, घर दैलोमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, घर घरबाट निस्किएर थालिसके बोल्न, चुनाव ठुलो मौका हो विकासको ढोका खोल्न, चुनाव ठुलो मौका हो विकासको ढोका खोल्न।
निर्वाचन आयोग
कति हतारमा, मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक,
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो कति सस्तो, 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415 #।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा, नेपाल टेलिकम राष्ट्रको संचार।
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले मौन अवधिको उल्लंघन गर्दै उम्मेद्वारहरू सामाजिक सञ्जाल फोन र एसएमएसबाट भोट माग्न व्यस्त, आचार संहिता पालना नगरी कड़ा कार्यवाही गर्ने निर्वाचन आयोगको चेतावनी, चुनाव प्रभावित गर्न रामेछाप पुगेका 13 जना गुण्डा विरूद्ध सार्वजनिक मुद्दा लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। राष्ट्रपति विद्यादेवी भण्डारी 5 दिने भ्रमणका लागि आज श्रीलंका प्रस्थान गर्नुभएको छ। राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको विमान मार्फत बिहान 10:45 थाइल्याण्डको बैंकक हुँदै श्रीलंका प्रस्थान गर्नुभएको हो। उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड सभामुख ओनसरी घरती लगायतले विमानस्थल पुगेर राष्ट्रपति भण्डारीको विदाई गर्नुभयो। बुद्ध जयन्तीको अवसरमा श्रीलंकाले मनाउने राष्ट्रसंघीय सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुने वहाँका सल्लाहकार सुशील प्याकुरेलले जानकारी दिनुभयो।
सरकारले नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले सेनाको राष्ट्रिय सेवा दलमा दरबन्दी यथावत राखी 340 जनालाई समायोजन गर्ने निर्णय गरेको हो। यस्तै सरकारले तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या थप गर्न उपप्रधान तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छेदारको संयोजकत्वमा समिति गठन गरेको छ। समितिलाई तराईका 19 जिल्लामा थप हुने स्थानीय तहको संख्या सिफारिश गर्न 5 दिनको समय दिएको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो। समितिमा रक्षा मन्त्री बालकृष्ण खाँड र कानून मन्त्री अजय शंकर नायक सदस्य हुनुहुन्छ। मधेसी दलको माग अनुसार स्थानीय तहको संख्या थप्न सरकारले अघिल्ला उप प्रधानमन्त्री कमल थापाको संयोजकत्वमा समिति गठन गरेको थियो, तर समितिले काम पूरा नगर्दै थापाले सरकार छाडेपछि आज अर्को समिति बनाइएको हो। तराईका जिल्लामा 100 वटासम्म स्थानीय तहको संख्या बढाउने सरकारको तयारी छ, तर त्यसमा विपक्षी दल एमाले भने आपत्ति जनाउँदै आएको छ।
नेपाल वान बेल्ट वान रोड अर्थात ओबीओआरको सदस्य भएको छ। यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेसँगै नेपाल ओबीओआरमा सहभागिता जनाउने देश बनेको हो। परराष्ट्र मन्त्रालयमा आज बिहान भएको कार्यक्रममा परराष्ट्र मन्त्री डाक्टर प्रकाश चरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दास बैरागी र चिनिया राजदूत यु होङले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। चीनले अघि सारेको वान बेल्ट वान रोड अवधारणा चीनबाट नेपाल भारत हुँदै युरोप जोड्ने सड़क योजना हो, तर भारतले भने चीनको अवधारणामा सहमति जनाएको छैन र आफ्ना छिमेकी देशलाई अवधारणा नमान्न दबाव दिँदै आएको छ। भारतीय दबावका बावजूद सरकारले ओबीओआरको सदस्य बन्ने निर्णय गर्दै सम्झौतामा हस्ताक्षर गरेको हो। समझदारीमा हस्ताक्षर भएपछि चीनसँग कनेक्टिभिटी, लगानी, क्षमता अभिवृद्धि, मुद्रा उपयोग, व्यापार र पारवहन लगायतका विषयमा सहकार्यको बाटो खुल्ने अपेक्षा गरिएको छ। चीनले आफ्नो योजनाका बारेमा जानकारी दिन वैशाख 31 र जेठ 1 मा बेजिङमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दैछ। सम्मेलनमा सहभागी हुन नेपालबाट उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराको नेतृत्वमा अरू 2 मन्त्रीसहित 11 सदस्यीय टोली चीन जाँदैछ। सुशील कोइराला प्रधानमन्त्री रहेका बेला सन् 2014 डिसेम्बरमा नेपाल पनि ओबीओआरको सदस्य बन्ने प्रारम्भिक सम्झौता भएको थियो। त्यो सम्झौताले आज औपचारिकता पाएको हो। यसै सन्दर्भमा साथी लक्ष्मण कार्कीले वान बेल्ट वान रोडबाट नेपालले कसरी फाइदा लिन सक्छ भनेर परराष्ट्र मन्त्री प्रकाश चरण महतलाई सोध्नु भएको छ।
चिनिया सरकारले अब यो बाटो, रेलवेज लगायतका सञ्जाल क्षेत्रीय तहमा विस्तार गर्न सकियो भने त्यसले उहाँहरूको पनि व्यापार वृद्धि हुने, जुन लगानी गर्न सकिने र त्यसबाट प्रतिफल पनि प्राप्त हुने, उहाँहरूलाई पनि यसको फाइदा छ। त्यो अवधारणालाई चाहिँ उहाँहरूले चाहिँ अगाडि सार्नुभएको हो र त्यसमा नेपाललाई के फाइदा छ त भन्दाखेरि मूलत हाम्रो देश अझै सड़क यातायात सञ्जालको दृष्टिकोणले अत्यन्त न्यून अवस्थामा अझै छ। 12 महिना चल्ने सड़कहरू छैनन्। चीनसँग जोडिने सड़क रेल त छँदै छैन। सड़क पनि अत्यन्त सामान्य स्तरको, 1-2 एउटा त बन्दै भयो भूकम्प पछि, त्यो अवस्थामा छ। त्यसमा हामी पनि यो चाहिँ सड़क रेलवेजहरूमा लगानी, त्यस्तै गरेर चाहिँ यो संयुक्त लगानी जोन, यो इन्भेस्टमेन्ट जोन को अवधारणालाई अगाडि बढाएर यहाँ चाहिँ धेरै उत्पादन नेपालमै हुन थाल्यो भने, चिनिया लगानी यहाँ चाहिँ उत्पादन, यो चाहिँ लगानीकर्ताहरूले यहाँ लगानी गरे भनेदेखि मलाई लाग्छ जुन ठूलो व्यापार घाटा नेपालको छ चीनसँग पनि, यहाँ उत्पादन भएपछि हामी पनि फेरि चाहिँ चीनमा निर्यात गर्न सकौँला र हाम्रो चाहिँ व्यापार घाटा पनि कम होला र सँगसँगै यहाँ चाहिँ लगानी वृद्धिबाट र यो सड़क रेलवे यातायातको कनेक्टिभिटीबाट जुन चीनमा धेरै ठूलो अहिले चाहिँ विदेशमा भ्रमण गरेर निस्किन्छन् मध्यम स्तरीय जनसङ्ख्या वृद्धि हुँदैछ त्यसको ठूलो संख्या नेपालमा पनि आउँथ्यो अब यहाँ नै अब राम्रो एयरपोर्ट पनि छैन सड़क पनि छैन रेलवे पनि छैन आऊ आऊ भन्दैमा त अब कसरी आउने हवाई नै यहाँ हवाई जहाजहरू नै आधा घण्टा 45 मिनट आकाशमै घुम्नु पर्ने अवस्था छ भने आऊ भने कसरी आउने त भनेपछि हामीलाई धेरै ठूलो लगानी खाँचो छ यसले एउटा त देशभित्र रोजगारी सृजना गर्छ टेक्नोलोजी ट्रान्सफर हुन्छ र यो कनेक्टिभिटी रेल रोडवेको यातायातले चाहिँ पर्यटक ठूलो संख्यामा भित्रिन्छ त्यसबाट पर्यटनसँग जोडिएका उद्योग व्यवसाय बढ्छ होटल लगायतका व्यवसाय बढ्छ
उत्तरी छिमेकी देशले ल्याएको यो अवधारणामा हस्ताक्षर गर्यौं त यो सँगै दक्षिणी छिमेकी देशले चाहिँ यसलाई सफल हुन दिन चाहिरहेको छैन उसले आफूले पनि सम्झौता गरेको छैन र नेपाल जस्ता आफ्नो प्रभाव क्षेत्रका देशहरूलाई पनि नगर्नको लागि दबाब दिइरहेको छ भन्ने कुरा पनि छ नि
कहिले कसैले त्यस्तो भनेन कहीँबाट त्यस्तो कुरा चाहिँ एक शब्द पनि कहीँ उच्चारण भएको छैन त्यस कारण यो छैन कुनै खाले चाहिँ हामीलाई अप्रत्यक्ष प्रत्यक्ष कुनै यस्तो गर्नुहुन्छ हुँदैन यो गर्नुहोस् नगर्नुहोस् भनेको छैन हामीले समय त यस कारण लियौँ कि हाम्रो आफ्नै चाहिँ स्वार्थहरू जहाँ चाहिँ चीन भारतबाट पनि कुनै प्रस्ताव आयो भने आज आएर भोलि हामीले त्यसलाई चाहिँ त्यसको चाहिँ हरेक पक्षलाई हेरेर हाम्रो चाहिँ स्वार्थ आवश्यकताहरू अधिकारहरू सुरक्षित छन् कि छैन त्यो हामीले हेर्ने हो
जस्तो यस्तो खालका सम्झौताहरू जति पनि देशले गर्छ छिमेकी देशहरूसँग अरू देशहरूसँग विभिन्न खालका सम्झौताहरू हुन्छन् त्यो बेलामा एकदम खुसियाली एउटा हर्कबढाई जस्तो हुन्छ तर त्यस्ता खालका सम्झौताहरू अघि बढ्दैनन् अब योसँग पनि त्यस्तो खालको आशंका गर्ने ठाउँ छ कि छैन
त्यो देखिने कुरा जुन चाहिँ गर्नको लागि कामै बाटो हुनको लागि हामीले हार्डवर्क गर्नुपर्छ अत्यन्त मेहनत पनि गर्नुपर्छ धैर्यता पनि चाहिन्छ समय पनि लाग्छ कतिपय अवस्थामा मलाई भने हिजो चाहिँ अब तत्कालीन प्रधानमन्त्री ओलीजीले चाहिँ समझदारीहरू चाहिँ धेरै रेलवे रोड तमाम गर्नुभयो खोइ अहिले चाहिँ रेल आएको भने जस्तरी पनि टिका टिप्पणी आए त्यो काम गर्न त यति समय लाग्छ त्यो एउटा सैद्धान्तिक समझदारी हुने एउटा कुरा हो काममा रूपान्तरित गर्न त इट टेक्स लट अफ टाइम
उहाँ हुनुहुन्थ्यो परराष्ट्र मन्त्री प्रकाश शरण महत नेपाल वान बेल्ट वान रोडको सदस्य बनेपछि हुने फाइदाका बारेमा कुराकानी गर्दै सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
अस्थायी शिक्षकहरूलाई स्थायी हुने सुवर्ण अवसरलाई मध्यनजर गरी किर्तिपुर भ्याली इन्स्टिच्यूटले सबै तह र सबै विषयका विशेष तयारी कक्षाहरू धमाधम सञ्चालन गरिरहेको छ
हाम्रा विशेषताहरू
विषय विज्ञ पाठ्यक्रम निर्माणमा संलग्न र अनुभवी प्रशिक्षकहरूद्वारा बिहानी दिवा तथा सन्ध्याकालीन कक्षाहरू सञ्चालन गरिने
नियमित रूपमा सब्जेक्टिभ तथा अब्जेक्टिभ टेस्ट लिई तत्काल फिडब्याक दिइने
न्यून शुल्क तथा अध्ययन मैत्री वातावरणमा होस्टेलको सुविधा
साथै एसईई दिएर बसेका विद्यार्थीहरूको लागि फुल स्कोलरसिप तथा भारी छुट सहित ब्रिज कोर्स इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका कक्षाहरू पनि सञ्चालन भइरहेको जानकारी गराउँदछौ
सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट किर्तिपुर गेट नयाँ बजार काठमाडौँ फोन 01-433-2509
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42-38-545 4238545
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम
हामी कहाँ सञ्चालन हुने कक्षाहरू शाखा अधिकृत नासु खरिदार प्रहरी निरीक्षक प्रहरी सहायक निरीक्षक अधिकृत क्याडेट बैंकिङ सार्वजनिक संस्थान शिक्षक सेवा आयोगका विभिन्न पद
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन,
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था,
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था,
होस्टलको समेत व्यवस्था भएको,
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ, फोन नम्बर 4107007, 98511-72194,
4107007, 98511-72194।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सर्लाहीको बाँकी जंगलमा N4X6526 नम्बरको बसले B82P3663 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विशाल श्रेष्ठ र पछाडि बसेका विपना श्रेष्ठको ज्यान गएको छ।
भूकम्पले पूर्ण रूपमा भत्किएको काष्ठमण्डप समुदायको सहभागितामा पुननिर्माण हुने भएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणमा आज भएको कार्यक्रममा काष्ठमण्डप पुननिर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने सम्बन्धी 15 बुँदे सम्झौता भएको छ।
आज विश्व नर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। आधुनिक नर्सिङ पेसाको शुरूआत गर्ने फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ।
केदार अर्याल फेसबुकमा निर्वाचन आयोगले कार्यान्वयन गर्न नसक्ने भए किन आचार संहिता बनाएको भन्दै लेख्नुहुन्छ। आजदेखि सामाजिक सञ्जालमा पनि चुनाव प्रचार गर्न पाइँदैन भनिएको होइन, तर फेसबुक खोल्ने बित्तिकै वालभरि चुनावकै प्रचार गरेको मात्रै पाए, अनि खै त आयोगले कार्यवाही गरेको।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो चितवनमा आफ्नी छोरीलाई भोट माग्दै गरेको सम्बोधनप्रति सबिन भण्डारी फेसबुकमा टिप्पणी गर्नुहुन्छ, कानून कार्यान्वयन गर्ने निकायकै प्रमुख व्यक्तिबाट कानूनको उल्लंघन भयो नि, होइन र?
राजकुमार अधिकारी ट्वीट गर्नुहुन्छ, मौन अवधिमा प्रचार प्रसार गर्नु निर्वाचन आचार संहिता विपरीत हो। दल र तिनका उम्मेद्वारले आचार संहिता पालना नगरे पनि मतदाताले चाहिँ उनीहरूको मूल्याङ्कन गर्नुपर्छ।
चीनको वान बेल्ट वान रोड अवधारणामा नेपालले हस्ताक्षर गरेको खबरमा राज बजगाईले फेसबुकमा लेख्नु भएको छ, भारतले सम्झौता नगर्न दबाव दिइरहेको बेला नेपालले सम्झौता गरेको खबर सुन्दा खुसी लाग्यो, अब कार्यान्वयन पनि छिट्टै होस्।
अनि बुढाथोकी धन वान बेल्ट वान रोड शताब्दीकै सबैभन्दा महत्वपूर्ण योजना हो भन्दै फेसबुकमा लेख्नुहुन्छ, यसले भविष्यमा युरोप, एसिया र अफ्रिकालाई पनि जोड्नेछ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सुजाता खत्री। अब विदेशको खबर। अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ। दुई देशबीच भएको 10 बुँदे व्यापार सम्झौता अनुसार चीनले अमेरिकाबाट प्राकृतिक ग्यास तथा गाईको मासु लगायतका सामान आयातमा लगाएको प्रतिबन्ध हटाउनेछ। यस्तै चीनको बैंकले अमेरिकी बजारमा प्रवेश पाउनेछन्। अमेरिकाले चीनका वित्तीय संस्थालाई पनि अरू विदेशी बैंकलाई जस्तै समान व्यवहार गर्ने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी प्रचारका बेला चीनसँगको व्यापारमा कडाई गर्ने घोषणा गरेको भए पनि अहिले नरम धार अप्नाउनु भएको हो। चीनका वित्तीय उपमन्त्रीले आर्थिक विषयलाई राजनीतिकरण गर्न नहुने बताएका छन्। अमेरिकाले चीनले अघि सारेको वान बेल्ट वान रोड अवधारणा निकै महत्वपूर्ण अवधारणा भएको पनि जनाएको छ।
नेपाल दर्पणमा अब खेल खबर। इंग्लिश प्रिमियर लीग फुटबलमा आज राति चेल्सी र वेस्ट ब्रोमबीच खेल हुँदैछ। खेल राति पाउने 1 बजे शुरू हुनेछ। अंक तालिकाको शीर्ष स्थानमा रहेको चेल्सीले आजको खेल जिते लीगको उपाधि सुनिश्चित गर्नेछ। शीर्ष स्थानको चेल्सीको 84 अंक छ भने दोस्रो स्थानको टोटनह्यामको 77 अंक छ। त्यसअघि राति 12:30 बजे एभर्टन र वाटफोर्डले खेल्नेछन्।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राइजिङ पुणे सुपर जायन्ट्स विरूद्ध दिल्ली डेयर डेभिल्सले खराब शुरूआत गरेको छ। पहिला ब्याटिङ गरेको दिल्लीले ताजा स्थितिमा 2.1 ओभर खेल्दा 2 विकेट गुमाएर 9 रन बनाएको छ। अंक तालिकाको तेस्रो स्थानमा रहेको पुणेको प्लेअफमा छानिने सम्भावना बलियो छ। दिल्ली भने प्रतियोगिताबाट बाहिरिसकेको छ। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मौन अवधिको उल्लंघन गर्दै उम्मेद्वारहरू आज पनि भोट माग्न व्यस्त। आचार संहिता पालना नगरे कड़ा कार्यवाही गर्ने निर्वाचन आयोगको चेतावनी।
मतदानका लागि मतदाताहरू गाउँ फर्किने क्रम बढ्दो, गाउँ जानेलाई गाड़ीकै समस्या।
वन बेल्ट वन रोडको समझदारी पत्रमा नेपालद्वारा हस्ताक्षर, चीनसँग आर्थिक साझेदारीको बाटो खोल्ने अपेक्षा।
अमेरिका र चीन बीच व्यापार सम्झौता, चीनका बैंकले अमेरिकी बजारमा प्रवेश पाउने।
र इंग्लिश प्रिमियर लीगमा आज राति चेल्सीले वेस्ट ब्रोमसँग खेल्ने, आज रातिको खेल जिते चेल्सीको उपाधि पक्का।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।